नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारका साथमा छु म यशोदा अधिकारी। आज मिति 2078 साल साउन 28 गते बिहिबार, तदनुसार सन् 2021 र अगस्त महिनाको 12 तारीक, नेपाल सम्बत 1141। आगामी अंग्रेजी वर्षदेखि विद्युतीय राहदानी प्रचलनमा आउने भएको छ। सरकारले न्यूनतम विद्युतीय खपत निशुल्क बनाउने भएको छ। लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने यिनै प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य विषय बनाएका छन्। सबैभन्दा पहिला कारोबार दैनिकतर्फ राखौं। संघीयताको सुन्दरता कमाउँदै प्रदेशलाई दिन्छन् स्थानीय तह शीर्षकमा कारोबार दैनिकले मुख्य खबर लेखेको छ। स्थानीय तहको प्रमुख स्रोत भनेको वित्तीय हस्तान्तरण नै हो, तर कानूनले स्थानीय तहले केही शीर्षकको आमदामी संकलन गरेर प्रदेशलाई दिँदै आएका छन्। यसलाई संघीयताको सुन्दर पक्षका रूपमा हेरिएको छ। नेपालको संविधान 2072 अनुसूचीमा केही अधिकारहरू साझा सूचीमा रहेकाले कानून अनुसार प्रदेश स्थानीय तहले दर तोक्ने र स्थानीय तहले संकलन गरेर प्रदेश संचित कोषमा जम्मा गर्ने गर्दै आएको छ। प्रदेशले लगाएको र स्थानीय तहले संकलन गरेको घर जग्गा रजिस्ट्रेशन शुल्कको 40% प्रदेशलाई दिन्छ र आफूलाई 60% राख्छन्। यस्तै स्थानीय तहले आफैले दर निर्धारण गरेको विज्ञापन कर बापतको आमदामी प्रदेशलाई 40% दिन्छन् र आफूलाई 60% राख्छन्। त्यस्तै प्रदेशले लगाएको र स्थानीय तहले संकलन गरेको मनोरञ्जन कर प्रदेशलाई 40% दिन्छन् र स्थानीय तहलाई 60% राख्छन्। स्थानीय तहले नै लगाउन र संकलन गर्ने जिम्मा कर मात्रै हो। प्रदेशलाई दिने घर जग्गा रजिस्ट्रेशन शुल्क र मनोरञ्जन कर चाहिँ प्रदेशले तोक्ने हो। बागमतीमा पाउने 9 अर्ब बागमती प्रदेशका स्थानीय तहले गत आर्थिक वर्ष 2077-78 लिने संकलन गरेका पौने 9 अर्ब रूपियाँ प्रदेश संचित कोषमा जम्मा गरेका छन्। घर जग्गा रजिस्ट्रेशन शुल्क, ढुङ्गा गिटी बालुवा निकासी कर, विज्ञापन कर र मनोरञ्जन कर गरी स्थानीय तहहरूले 8 अर्ब 73 करोड़ 51 लाख 80 हजार रूपियाँ बाँडफाँड बापत प्रदेशलाई पठाएका छन्। संघीयताको सुन्दरता कमाउँदै प्रदेशलाई दिन्छन् स्थानीय तह, कारोबार दैनिकले मुख्य खबर लेखेको छ। एमालेमा विद्रोहको तयारी, नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलमल नगर्न परामर्श शीर्षकमा नागरिक दैनिकले मुख्य खबर लेखेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधन सहित सांगठनिक कार्य सम्बन्धी प्रक्रिया अघि बढ़ाएपछि वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधन लगायतका प्रक्रिया अघि बढ़ाएपछि नेपाल पक्षले देशव्यापी रूपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो। अहिले माधव नेपालले आफू पछिका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यही अनुसार संगठन बनाउन निर्देशन दिनुभएको छ नेपाल निकट एक केन्द्रीय सदस्यले भने। ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढ़ाउन थालेका हुन्। अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड़ छ, तर त्यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ। अध्यक्ष केपी ओलीले एकताको ढोका करिब करिब बन्द गर्नुभयो भने नेता नेपालको निष्कर्ष छ। नेपाल निकट जीवनराम श्रेष्ठले भने एमालेमा विद्रोहको तयारी, नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलमल नगर्ने विषयमा परामर्श शीर्षकमा नागरिक दैनिकले मुख्य खबर लेखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशनको कर्पोरेशनसँगको सम्झौता अनुमोदन प्रक्रिया राष्ट्रिय सहमति भएपछि मात्र अघि बढ़ने बताउनु भएको छ। एमसीसीको विषयमा जनस्तरसम्म विभिन्न टीका टिप्पणी भइरहेको भन्दै दलहरूले सहमति गरेर निकास दिनुपर्ने सापकोटाको भनाइ छ। राष्ट्रिय सहमति बन्न नसके कम्तीमा पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमतिको आवश्यक हुने उहाँको भनाइ छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे सरकारको जवाफ माग गर्नुभएको भोलिपल्ट सभामुखले सहमतिको आवश्यकता रहेको बताउनु भएको हो। सापकोटाले यसअघि तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि सहमति गरेर अघि बढ़ने जनाउ दिनुभएको थियो। सापकोटाले समन्वयकारी रूपमा आफूले सबै पक्षसँग निष्पक्ष रूपमा एमसीसीबारे परामर्श गर्ने पनि बताउनुभयो। कम्तीमा दलीय सहमति नभए तत्काल सम्झौता पारितको प्रक्रिया अघि नबढ़ने संकेत सभामुख सापकोटाले गर्नुभयो। उहाँले भन्नुभयो एमसीसीको विषयमा जनस्तरसम्म विभिन्न टीका टिप्पणी छन्, यसमा राष्ट्रिय सहमति आवश्यक हुन्छ। त्यो भएन भने पनि कमसेकम संसदमा रहेका दलहरूबीच समझदारी हुनु आवश्यक छ। 2076 असार 30 गते तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाका तर्फबाट एमसीसी सम्झौता प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको थियो। चौथो अधिवेशनमा नै दर्ता भएको सम्झौता हालसम्म अघि बढ़न सकेको छैन। प्रमुख दलहरूबीच एमसीसी अनुमोदनको विषयलाई लिएर आन्तरिक विवाद छ। यस्तै सभामुख सापकोटाले मत विभाजनको अवस्थामा पनि पारित हुने अवस्था नआएपछि मात्र प्रतिनिधि सभामा विचाराधीन विधेयक अघि बढ़ने बताउनुभयो। विचाराधीन विधेयकमा राजनैतिक दलहरूबीच सहमति भएपछि मात्र प्रक्रिया अघि बढ़ाउने उहाँको भनाइ छ। एमसीसीमा सहमति हुनुपर्छ शीर्षकमा गोर्खापत्र दैनिकले मुख्य खबर लेखेको छ। अन्तत मुख्यमन्त्री पोखरेलको राजीनामा, नयाँ सरकारका लागि आज दिउँसो 3 बजेसम्मको समय सीमा शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तत राजीनामा दिएका छन्। उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान समेत गरिसकेका छन्। प्रदेश प्रमुख अमित शेरचनले नयाँ सरकार गठनका लागि बुधबार सूचना जारी गर्दै दलहरूलाई बिहिबार 3 बजेसम्मको समय दिएका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा 168 उपधारा 2 बमोजिम, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि 28 साउन बिहिबार अपरान्न 3 बजेभित्र दावी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आह्वान गरेका छन्। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा 169 उपधारा 1 खण्ड ख बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा प्रदेश प्रमुख शेरचन्दले बुधबार स्वीकृत गरेका थिए। साथै अर्को मन्त्री परिषद गठन नभएसम्म मौजूदा मन्त्री परिषदलाई नै कार्यभार वहन गर्न समेत उनले तोकेका छन्। 19 वैशाखमा संविधानको धारा 168(1) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गर्दै आएका थिए। उनले आफूसँग बहुमत सदस्य रहेको भन्दै विश्वासको मत लिन आनाकानी गरेका थिए। मुख्यमन्त्री पोखरेल विरूद्ध विपक्षी दलहरू प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अन्तत मुख्यमन्त्री पोखरेलको राजीनामा, नयाँ सरकारका लागि आज दिउँसो 3 बजेसम्मको समय सीमा शीर्षकमा राजधानीले खबर लेखेको छ। साथै लुम्बिनी प्रदेशको विवाद अब संवैधानिक इजलासमा उपशीर्षक दिएर राजधानीले सँगै खबर लेखेको छ। राजधानी दैनिक अगाडि लेख्छ, सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन विरूद्ध परेको मुद्दाको सुनवाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ। न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले सो विषयमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। एमाले लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिटमा प्रदेश प्रमुखले प्रदेश अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको दावी गरिएको थियो। निवेदकको माग बमोजिम, अदालतले अन्तरिम आदेश भने दिएन। राजधानी दैनिकको खबर हो यो। बीपीको आन्तरिक लेखा परीक्षण रिपोर्ट मिले महत्वमा, करोड़ौंका ठेक्का व्यापारीले नै बनाए स्पेसिफिकेशन शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर लेखेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक वर्ष 2076-77 ग्लोबल खरिदका लागि टेण्डर आह्वान गर्यो। टेण्डर हाल्ने मध्ये गर्ग स्पेक्सका संचालक पवन कुमार अग्रवाल र मेडी पोइन्ट इन्टरनेशनल प्रालीका दीनदयाल अग्रवाल सहोदर दाजुभाइ थिए। त्यसो हुँदा दुवै कम्पनीलाई बोलपत्रमा अयोग्य घोषित गर्नुपर्ने थियो। बीपीको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ, तर गर्ग इम्पेक्सलाई 2,82,26,270 ठेक्का दिइयो। यी दुवै दाजुभाइ संचालक रहेको गर्ग डेन्टल प्राली समेत संचालनमा रहेको लेखा परीक्षणको ठहर छ। त्यति मात्र होइन, यो ठेक्कामा व्यापारीको दबावमा प्रतिष्ठानले सामानको स्पेसिफिकेशन समेत परिवर्तन गरेको प्रतिवेदनमा उल्लेख छ। राठी पीकेएन एसोसिएट्सले प्रतिष्ठानको आर्थिक वर्ष 2076-77 को 1 साउनदेखि 26 चैतसम्मको आर्थिक क्रियाकलापको लेखा परीक्षण गरेको थियो। बीपीको आन्तरिक लेखा परीक्षण रिपोर्ट मिले महत्वमा, करोड़ौंका ठेक्का पत्ता व्यापारीले नै बनाए स्पेसिफिकेशन शीर्षक दिएर नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ। न्यूनतम घरायसी खपत निशुल्क ऊर्जा क्षेत्रमा सरकारको नयाँ योजना शीर्षक दिएर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। गरीब परिवारको उत्थान र कृषि क्षेत्रको उत्पादकत्व बढ़ाउने उद्देश्यले सरकारले न्यूनतम घरायसी खपत निशुल्क र सिंचाई प्रयोजनमा प्रयोग हुने विद्युत खपत निकै छूट दिने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिनुभएको हो। ऊर्जा क्षेत्र न्यूनतम मानवीय आवश्यकता पूर्ति र अर्थतन्त्रको उत्थानका आधारमा रहेको महसुस गर्दै आफू मन्त्रालय आए लगत्तै यस्तो कार्ययोजना ल्याएको मन्त्री भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार गरीबीको रेखा मुनि रहेका जनतालाई सम्बोधन गर्ने गरी उनीहरूले खपत गर्ने 20 युनिटसम्मको विद्युत महसुल निशुल्क गर्न लागि हो। मन्त्री भूषालका अनुसार यसमा सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ। यो छूटलाई नेपाल विद्युत प्राधिकरणलाई करिब 75 करोड़ रूपियाँ वार्षिक आर्थिक नोक्सानी हुनेछ, तर सो नोक्सानीलाई प्राधिकरणले सामाजिक उत्तरदायित्वको रूपमा आफैले वहन गर्नेछ। गोर्खापत्रको खबर हो यो। तपाईं कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यार नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने।
*14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार प्रसंग। नेता त्रयलाई सुझाव, अब पार्टीको जिम्मेवारीबाट हट्नुहोस् शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौड़ालाई अब पार्टी सञ्चालनको जिम्मेवारी अन्यलाई दिएर सरकार सञ्चालनमा जुट्न सुझाव दिएका छन्। देउवा निवासमा बुधबार बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधिले 13 औं महाधिवेशन सेशनमा सभापतिको प्रत्याशी बनेका नेता पौडेल, सिटौला र देउवालाई यस्तो सुझाव दिएका हुन्। संवैधानिक समय सीमाभित्र पार्टीको 14 औं महाधिवेशन गर्न असम्भव भएपछि विकल्प खोज्न बसेको पदाधिकारी बैठकमा निधिले तीनैजना नेतालाई आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी नबन्न सुझाएको उद्धृत गर्दै श्रोतले भन्यो, म सभापतिको उम्मेद्वार छँदैछु। तीनजना नेतालाई मेरो आग्रह छ, तपाईँहरू अब सरकार सञ्चालनमा लाग्नुहोस्। म समेत सभापतिका अन्य आकांक्षी मिलेर अब पार्टी चलाउँछौ। सभापति देउवा अहिले प्रधानमन्त्री पनि छन्। निधिले अब पौडेल र सिटौरालाई पनि सरकार सञ्चालनमा केही जिम्मेवारी दिएर सरकार सफल पार्नेतर्फ तीनैजना नेता लाग्नुपर्ने बताएका थिए। निधिले 14 औं महाधिवेशनमा सभापतिका आकांक्षी आफू, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायत मिलेर पार्टी सञ्चालन गर्ने प्रस्ताव गरेका थिए। त्यसअघि बसेको देउवा निकट नेताहरूको बैठकमा पनि निधिले पार्टी सञ्चालनको जिम्मेवारी आफूहरूलाई दिन आग्रह गरेका थिए। नागरिक दैनिकले प्राथमिकताका साथ अग्रपृष्ठमा खबर लेखेको छ। आउँदो अंग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएको छ। विद्युतीय राहदानी प्रचलनमा ल्याउनु अघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले जनाएको छ। आउँदो अक्टोबरको अन्तिम सातादेखि 3 महिनाको परीक्षणकाल शुरू गर्ने योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो। परीक्षणकाल सकिए लगतै सन् 2022 जनवरी महिनाको पहिलो सातादेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी भएको छ। गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टी एण्ड सेक्युरिटी फ्रान्स एसएस कम्पनीसँग सम्झौता गरेर विद्युत राहदानी उत्पादनको कामलाई तीव्रता दिएको विभागका अर्यालले जानकारी दिनुभयो। गत वर्षको डिसेम्बर 23 करिब 2.5 अर्ब रूपियाँ लागतको सम्झौता विद्युतीय राहदानी निर्माणका लागि भएको थियो। उहाँका अनुसार पहिलो चरणमा 20 लाख थान विद्युतीय राहदानी छापिनेछ। नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिइसकेकाले पनि अब छपाई हुने औपचारिकता मात्र बाँकी रहेको छ, जसको प्रिन्ट भने नेपालमै गर्ने तयारी आवश्यक प्राविधिक रूपमा भइरहेको छ। अंग्रेजी वर्षदेखि विद्युतीय राहदानी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ। पछिल्लो समय वर्षातको शैली फेरिएको छ। काठमाडौँ उपत्यकामा कतै मुसलधारे वर्षा भइरहन्छ, कतै थोपै पर्दैन, तर यस विषयमा अध्ययन भइ नसकेकाले जलवायु परिवर्तनकै असर हो भन्ने अवस्था नरहेको विज्ञहरू बताउँछन्। मौसम विज्ञान विभागमा कार्यरत जलवायु विज्ञ इन्दिरा कणेल उपत्यकाहरूमा यो शैली पहिलेदेखि नै रहिआएकाले अध्ययन नभइन्जेल जलवायु परिवर्तनसँग जोडेर हेर्न नहुने बताउँछिन्। उपत्यकाहरूमा यस्ता समस्या पहिलेदेखि नै थियो, जलवायुविद कणेल भन्छन्, तर एकैपटक हर र वर्षा हुने फेरि घाम लाग्ने शैली बदलिएको छ। लामो समय खडेरी हुने समस्या भने देखिएको उनको भनाइ छ। उनका अनुसार कहीँ पानी पर्नु कहीँ नपर्नु यस्तो छ कारण जमिनबाट तातो हावा वायुमण्डलमा पुग्छ। एउटा उचाइमा पुगेपछि चिसो भएर पानीको कण बन्छ, पानीको कण धेरै भएपछि वायुमण्डलको चापले थेग्न सक्दैन र वर्षा हुन्छ। माथिल्लो तहमा हावा चलिरहेको हुन्छ, जता हावा चल्छ उतै धकिलिरहेको हुन्छ, त्यसकारण कतै पानी पर्ने कतै नपर्ने देखिएको उनको भनाइ छ। पहिले 3-4 दिनसम्म लगातार सिमसिमे पानी पर्थ्यो, उनी भन्छन् हिजो आज त्यस्तो छैन, एकैपटक हर र ठूलो पानी पर्न थालेको छ। उनका अनुसार कतिपय ठाउँमा हाँडी घोप्टे वर्षा भएको पाइएको छ। यस्तो वर्षा सानो क्षेत्रमा हुन्छ, 1 घण्टामा 60 मिमी भन्दा बढ़ी हुने भएकाले यसले विनाश निम्त्याउँछ। डुबान हुने, नदीको बहाव बढ़ने, खहरेमा बाढ़ी आउने, चर्किएका ठाउँमा पानी छिरेर पहिरो जाने लगायतका समस्या यस्तै अत्याधिक वर्षाले गराउँदै आएको छ। जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा धेरै वर्षा हुन थालेको उनको भनाइ छ। किन हुन्छ खण्ड वृष्टि शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर लेखेको छ। पोस्ट कोविडमा स्नायु समस्या शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ। कोरोना संक्रमित भएको 2 महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो। 45 वर्षीय जसिस कार्कीलाई किन हात दुखेको थाहै नपाएपछि आफैले नदुख्ने औषधि सेवन गर्न थाले। उहाँले भन्नुभयो दुखाइ झन्झन बढ्न थाल्यो, कम हुने नामै लिँदैन र डाक्टरकोमा जचाउन गए। कार्कीले थप्नुभयो तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभयो। उहाँका अनुसारलाई कोरोना संक्रमण भएपछि निको भएको थियो, पछि यसैको कारण नसामा समस्या भएको चिकित्सकले जानकारी दिनुभयो। कार्की मात्र नभएर पोस्ट कोविडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्यूरो सर्जन प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। कोविडका कारणले फोक्सोमा असर पर्ने नै भयो, तर यसको संक्रमणले शरीरको विभिन्न अंगलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ। डाक्टर श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु, फोक्सो, मृगौला, छाला, आँखाको समस्या हुने प्रश्न पार्नुभयो। कोविड संक्रमण भएर निको भएका धेरै बिरामीले नशा सम्बन्धी समस्या लिएर आफू कहाँ उपचारका लागि आएको अनुभव व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो अरू बेला पनि यस प्रकारको समस्या हुन्छ, तर कोरोना कालमा बढ़ी असर गर्ने गर्छ। आफू कहाँ उपचार गराउन आएका बिरामी सम्झँदै उहाँले थप्नुभयो 50-55 वर्षको एकजना हात खुट्टा चल्न छाड्यो भन्दै आउनुभएको थियो। उहाँलाई कोरोना संक्रमण पनि भएको थिएन, तर 2 महिना अगाडि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको रहेछ। त्यसैले एकपटक एन्टीबडी टेस्ट गरियो, जसमा रिपोर्ट पोजिटिभ आयो। उपचार गर्न आउँदा कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा थियो, तर 10 दिनको उपचारपछि विस्तारै हिँड्ने अवस्थामा पुग्नुभयो। पोस्ट कोविडमा स्नायु समस्या शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र त्यसका तहमा परीक्षा दिने तयारीमा रहेका 60,000 विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव स्तरीय निर्णय गर्दै परीक्षा दिने क्रममा रहेका 60,000 विद्यार्थीलाई खोप उपलब्ध गराउने भएको हो, तर खोप लिनका लागि विद्यार्थीले परीक्षाका लागि वितरित प्रवेश पत्र देखाउने पर्नेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डाक्टर झलक गौतमले मन्त्रालयको निर्णय अनुसार त्रिवि अन्तर्गतका विभिन्न संकाय र तहमा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले खोप लगाउने बताउनुभयो। उहाँले परिचय पत्रको भरमा भने खोप नदिने भन्दै त्यसका लागि प्रवेश पत्र देखाउनु पर्ने बताउनुभयो। 60,000 विद्यार्थीलाई कोरोना खोप दिइने उपशीर्षकमा गोर्खापत्रले सँगै समाचार प्रकाशन गरेको छ। भारतले सहमति नदिएपछि नेपालपट्टिको भागमा ड्रोन उडाएर बेपत्ता धामीको खोजी शुरू शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर लेखेको छ। भारतले सहमति नदिएपछि महाकाली नदीको नेपालतर्फको क्षेत्रमा मात्रै ड्रोन क्यामेरा उडाएर जयसिंह धामीको खोजी शुरू गरेको छ। पहिलो दिन बुधबार प्रहरले ब्यास गाउँपालिका वडा नम्बर 2 मालाघाटदेखि बर्दीघाटसम्म ड्रोन उडाएर खोजी गरेको छ। भारतले सहमति नदिएपछि नेपालपट्टिको भागमा ड्रोन उडाएर बेपत्ता धामीको खोजी शुरू शीर्षकमा नयाँ पत्रिकाले खबर लेखेको छ। अब आजका पत्र पत्रिकाले सम्पादकीयमा उठाएका केही विषय। नमहत्किउन ऐतिहासिक धरोहर शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ। पहिलो एसियाली नोबेल पुरस्कार विजेता कवि एवं कलाकार रविन्द्रनाथ टाइगरको पुर्ख्यौली घर कोलकातामा संरक्षित छ। विश्वचर्चित नाटककार विलियम सेक्सपियर, प्रभावशाली लेखक चार्ल्स डिकेन्स लगायतका प्रख्यात साहित्यकारहरूको घर अझै अवलोकन र अध्ययन गर्न सकिन्छ। नभत्किउन ऐतिहासिक धरोहर शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ। निकास र राजनीतिक रूपबाटै खोज शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ। केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ। लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री चयन गर्दैछ। बुहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेश प्रमुख अमित शेरचन समक्ष राजीनामा बुझाएसँगै नयाँ मुख्यमन्त्री चयनका लागि ढोका खुलेको हो राजधानी दैनिकले सम्पादकीय लेखेको छ। अर्थतन्त्रको तस्विर शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी सार्वजनिक गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको कांग्रेस, नेकपा, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायत पाँच राजनीतिक दलको समर्थनमा झण्डै एक महिना अघि बनेको सरकारका अर्थमन्त्रीले यो श्वेत पत्रमा केपी शर्मा ओलीको नेतृत्वको सरकारको 3.5 वर्षका कमी कमजोरी औल्याउनु भएको थियो। गोर्खापत्रले सम्पादकीय लेखेको छ। अर्थतन्त्रको अमूर्त चित्र शीर्षकमा नागरिकले सम्पादकीय लेखेको छ। पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले ओली सरकारका अर्थमन्त्री युवराज खतिवाडाले श्वेत पत्र मार्फत अघिल्लो सरकारको आलोचना गरे जस्तै अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि त्यही विषय दोहोर्याएका छन्। नागरिक दैनिकले सम्पादकीयमा लेखेको छ। देउबा सरकारको राहत र पुनस्थापना कुर्दै निजी क्षेत्र शीर्षकमा कारोबारले सम्पादकीय लेखेको छ। नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने र कोरोना पीड़ित निजी क्षेत्रलाई राहत र अर्थतन्त्रका पुनर्स्थापनाका कार्यक्रम ल्याउने अपेक्षा छ। हुन त एक महिना धेरै समय होइन, तर विश्व नै असामान्य अवस्थामा रहेका बेला नेपाल जस्तो सानो मुलुकका लागि एक महिना धेरै समय हो। देउबा सरकारको राहत र पुनर्स्थापना कुर्दै निजी क्षेत्र शीर्षकमा कारोबारले सम्पादकीय लेखेको छ। जयसिंहलाई न्याय खोइ शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ। दार्चुला घटनापछि नेपाली पक्षले महाकाली किनारका दुवै पट्टि ड्रोन उडाएर जयसिंह धामीको शव खोज्न मागेको सहयोग समेत दिन अस्वीकार, भारतीय व्यवहार निन्दनीय शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ। जलवायु परिवर्तन सन्निकट संकट शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ। कान्तिपुर अगाडि लेख्छ, जलवायु परिवर्तन नेपालका लागि नखाएको विष हो भन्न थालेकै धेरै भइसक्यो अहिले, तर यो आफैले खाएको जस्तै गरी लाग्दैछ। विश्वमा कतिलाई अझै पनि काल्पनिक जस्तो लाग्ने यो परिवर्तनको असर हामीले महसुस गर्न थालिसकेका छौं, कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ। यिनै समाचार प्रसंगसँगै आजलाई कार्यक्रम अखबारको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर समाज सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।